محمد وآل محمد صلوات.
أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين المتصاغر لعظمته جبابرة الطاغين المتخاضع لكبريائه عطاة المتمردين المعترف بربوبيته سائر الخلق أجمعين. والصلاة والسلام والتحية والإكرام على أشرف النبيين وخاتم المرسلين سيدنا ومولانا أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين. أما بعد، فقد قال الله سبحانه وتعالى في محكم كتابه المبين: بسم الله الرحمن الرحيم. أقم الصلاة لدلوك الشمس إلى غسق الليل وقرآن الفجر إنا قرآن الفجر كان مشهودا ومن الليل فتهجد به عسى أن يبعثك ربك مقاما محمودا. صلوات. ایدان محترم، کل شام کو 1435 ہجری کا آخری سورج ڈوب گیا اور سن 1436 ہجری کا پہلا چاند افق عالم پر نمودار ہوا. چاند نمودار ہوا اور ہمارے گھروں میں ادا خانے سج گئے. میرے دوستو، میرے عزیزو، یہ جو ادا خانے ہیں نا گھروں میں، ان کی ایک روایت ہے، اور وہ روایت یہ ہے کہ ہم انہیں بناتے ہیں حسین پر رونے کے لیے. یہ ادا خانے حسین پر رونے کے لیے بنائے جاتے ہیں، یہی ہے نا. پر کیوں کسی اور کے رونے کے لیے ادا خانے کیوں نہیں بناتے ہو؟ بات کل اتنی ہے کہ حسین کی شہادت کے بعد حسین کے وارثوں کو جی بھر کے رونے نہیں دیا گیا. چھوٹی بچی جب باپ کو یاد کر کے روتی تھی، تو ظالم تازیانوں کی سزا دیا کرتے تھے. آغاز محرم ہے تو میرا یہ حق ہے اور ذہن انسانی کو یہ پوچھنے کا حق ہے کہ حسین نے ایسا اقدام کیوں کیا جس کے بعد ان کی نسل پر اور ان کے نسب پر اتنی پریشانیاں اور اتنی مصیبتیں وارد ہوئیں. حسین ابن علی، یہ سوال تو ہے نا کہ بھائی حسین نے ایسا کام کیوں کیا کہ جس کے بعد اتنے مصائب ٹوٹ پڑے ان کے خاندان کے اوپر. حسین نے اس کا جواب خود دیا ہے. جب چلے ہیں مدینے سے تو یہ لکھ کے چلے ہیں کہ انی لم اخرج عشرن ولا بطرن ولا مفسدن ولا ظالمن. میں جو اٹھ رہا ہوں مدینے سے اور میں جو یہ قیام کر رہا ہوں تو اس کا مقصد توسیع پسندی نہیں ہے, ملک کا حصول نہیں ہے, کسی شخص پہ ظلم کرنا نہیں چاہتا, کوئی اور مقصد میرے اس قیام کا نہیں ہے. بل خرج تو لطلب الاصلاح فی امت جدی, اپنے نانا کی امت کی اصلاح چاہتا ہوں. تمہیدی گفتگو ہے میرے دوستو, میرے ساتھ ساتھ رہنا اور سلسلے گفتگو ظاہر ہے کہ بہت طویل ہے. بل خرج تو لطلب الاصلاح فی امت جدی, میں اپنے نانا کی امت کی اصلاح چاہتا ہوں, اس لیے میں نے خوب اچھ کیا. پالیسی تو آ گئی نا حسین کی. عجیب بات یہ ہے, تھوڑا سا میرے ساتھ چلنا, عجیب بات یہ ہے کہ حسین ابن علی نے صرف اپنی گردن نہیں دی. ذرا دیکھنا کہ کربلا کا واقعہ ہوا کیا ہے, تھوڑا سا تمہید میں وقت لوں گا اور پھر میں آئے مبارکہ کی طرف جاؤں گا. دیکھو بھائی, ابو طالب کے چار بیٹے, طالب, جعفر, عقیل, علی, ٹھیک ہے نا. اب طالب کے سلسلے میں تاریخیں خاموش ہیں, کچھ نہیں ملتا. عقیل بہت مشہور شخصیت ہیں, تاریخ بھری ہوئی ہے ان کے تذکرے سے. جعفر طیار کو کون نہیں جانتا, اور علی ابن ابی طالب تو علی ابن ابی طالب ہیں. اچھا بیٹے تو چار تھے ابو طالب کے, ابو طالب کے بیٹے چار تھے, لیکن کوئی بھی علی جیسا نہیں ہے. بھائی عقیل علی جیسے نہیں ہے, ایک ماں باپ سے آئے لیکن عقیل علی جیسے نہیں ہے, جعفر طیار علی جیسے نہیں ہے. بھائی بہت بہت توجہ رہے, طالب علی جیسے نہیں ہے. تو جب علی سگے بھائیوں جیسا نہیں ہے تو یہ یاروں سے کیا ملا رہے ہو؟ میں جملہ تو یاد رکھو گے نا کہ علی جب اپنے بھائیوں جیسا نہیں ہے, اپنے بھائیوں سے نہیں ملتا تو دوسروں سے کیا ملے گا؟ تو ابو طالب کے تین بیٹے, اب طالب کا ذکر تاریخیں خاموش ہیں اس لیے ذکر نہیں کر سکتا, کیا جعفر, عقیل, علی, ٹھیک ہے نا. کربلا کے میدان میں حسین نے صرف اپنے ساتھی قربان نہیں کیے, تینوں سگے چچاؤں کی اولاد قربان ہوئی ہے. جب اصحاب گئے, جب انصار گئے, جب کوئی دوست نہ رہا تو اب بنی ہاشم کی باری آئی, اور جب بنی ہاشم کی باری آئی تو سب سے پہلے جو لوگ میدان میں گئے وہ اولاد عقیل ہیں, اور اولاد عقیل میں سب سے پہلے جو دو بچے گئے وہ مسلم ابن عقیل کے دو بیٹے. کیا تمہیں پتا ہے کہ اولاد عقیل کے آٹھ لاشیں حسین نے میدان کربلا میں اٹھائی ہیں؟ اولاد عقیل, اولاد عقیل کے بعد, دیکھو میں ترتیب شہادت بیان نہیں کر رہا ہوں, صرف یہ بتلا رہا ہوں کہ اس خاندان کے کتنے لوگ تھے. اولاد عقیل کے بعد اولاد جعفر طیار میدان میں آئی. جعفر طیار کی اولاد پوچھو گے نا کون ہے؟ عبداللہ ابن جعفر طیار, جعفر طیار کے بیٹے عبداللہ, اور عبداللہ کے دو بیٹے انو محمد. جب مسلم کے بیٹے شہید ہو گئے, عقیل کی اولاد شہید ہو گئی, تو ایک مرتبہ فضا سے کہا, فضا ذرا میرے بھائی کو تو بلا. فضا حسین کو بلا کے لائی. اب بھائی سے زیادہ بہن کے تیور کو کون پہچانے گا؟ چہرے پہ جلال دیکھا, کہا بہن بات کیا ہے؟ کہا بھیا سب کو جنگ کی اجازت ملی, میرے بیٹوں کو نہیں ملی. حسین کی آنکھوں میں آنسو آ گئے, کہنے لگے کہ بہن یہ شیر کے بچے ہیں, ہر بار کہتے ہیں مامو جان ہمیں جنگ کی اجازت دیجیے, لیکن میں نے اجازت نہیں دی. کہا بھیا اب میں آپ سے درخواست کروں گی, आप मना तो नहीं करेंगे ना? कहा बहन आज तक तुम्हारी कोई बात मैंने रद्द की है? कहा भैया मेरे बच्चों को जंग की इजाजत दीजिए। कहा तुम्हारे कहने पे इजाजत दे रहा हूं। जब इजाजत मिल गई ना तो दोनों बच्चों को सीने से लगाया और कहा बेटो मैदान में यह कहने की जरूरत नहीं है कि तुम जाफर तैयार के पुत्र, तुम हैदर कर्रार के नवासे हो, यह कहने की जरूरत नहीं है। ऐसा लड़ो कि फौजें खुद पुकार उठे कि जाफर तैयार का पोता लड़ रहा है, हैदर कर्रार का नवासा लड़ रहा है। बच्चे गए, शहीद हुए, आवाज दी, अब्बास चले, हुसैन चले। एक लाशा अब्बास ने उठाया, एक लाशा हुसैन ने उठाया। जब आए हैं ना उस खैमे में जिसमें लाशें लाके रखे जा रहे थे, तो फिजा दौड़ती हुई गई और कहने लगी बीबी आपके बेटे आ गए, पहचानो करबला को। बीबी आपके बेटे आ गए, फरमाने लगी कि मैंने तो उन्हें मरने के लिए भेजा था, ये कैसे आ गए? कहा बीबी चल के तो देख लीजिए। आई, दोनों लाशों में निगाह पड़ी, कहा बच्चों में तुमसे खुश हूं, तुमने मुझे सुरखरू कर दिया। औलादे अकील गई, औलादे जाफर गई, और अब औलादे अली की बारी आई। सुनो, ताकि करबला की तरखीज तुम्हारे जहन में पहली मुहर्रमी को महफूज हो जाए। औलादे अली की बारी आई। अब्बास, उनके तीन भाई, पहले सबसे छोटे को भेजा, जब उसका लाशा आ गया तो फिर उससे बड़े को भेजा, जब उसका लाशा भी आ गया तो उससे बड़े को भेजा, और जब तीनों जा चुके तो एक मरतबा अब्बास ने कहा कि मौला मुझे जंग की इजाजत है। मैं तुमसे पूछना चाह रहा हूं कि अब्बास को तो शहीद होना ही था ना, शहीद होना था, कह देते कि मौला मुझे सबसे पहले कहते, भाइयों को क्यों भेजा, भाइयों को क्यों भेजा? पर जो होता वो होता, पहले शहीद हो जाते अब्बास। कहा कि नहीं, मैं अपने मौला को बेयारों मददगार नहीं छोड़ूंगा, ये मेरा मौला अकेला कैसे लाशें उठाएगा? मैसेज पहुंच रहा है ना? तो उस वक्त तक साथ रहे जब तक लाशों के उठाने की जरूरत थी। औलादे अली गई, उसके बाद औलादे हसन की नौबत आई। अब तुम्हारे सामने वो वाकया तो बयान बहरहाल नहीं करूंगा, साथी मुहर्रम को होगा कि घोड़ों की टापें पड़ रही थी और वो आवाजें दे रहा था, वो अम्मा देखी। ये करबला की तलखीस है जो तुम्हारे सामने मैं अर्ज कर रहा हूं। मैं औलाद हसन गई और अब औलाद हुसैन की बारी आई। तरतीब शहादत नहीं है, ये सिर्फ समझाने के लिए अर्ज कर रहा हूं मैं। बाबा मुझे जंग की इजाजत है। कहा अकबर तुम मेरे रसूल की शबी हो, तुम्हें इजाजत नहीं दूंगा। किसी सूरत में इजाजत मिली, मैदान में आए, 200 फौजियों को कत्ल किया, वापस आए और वापस आने के बाद कहने लगे कि बाबा इन्नल अतशकत अतलनी व इन्ना सिकलल हदीद अद अधहदरी, बाबा मुझे प्यास ने मार दिया, बाबा मुझसे ये जेरा का बोझ बर्दाश्त नहीं हो रहा है, गर्म हो गई ये जेरा। अकीक की अंगूठी दी कि इसे मुंह में रखो और जाओ। और अब एक मरतबा हुसैन चले और घुटियों के बल चले। लाशा लाए अली अकबर का, रख दिया। तरतीब देख रहे हो ना तुम, तरतीब से मेरी मुरादे के किस खानदान ने कितने अफराद दिए, खुलासा खुलासा। अकबर शहीद हुए, अब आया वो जो हुसैन की फौज का सिपा सालार था, अब वो आया। जब कोई न रहा ना, अब लाशें उठाने वाला कोई नहीं है और न लाशों वाले हैं कि जिनके लाशें उठाए जाएं। मौला मुझे जंग की इजाजत है? अब्बास तुम मेरी फौज के अरमबरदार हो, तुम्हें कैसे इजाजत दे दूं? पर ये सुनना था, पर नजर जमीन न शमाला, अब्बास ने दाने देखा, अब्बास ने भाई देखा, कहा मौला वो फौज कहां है? یہ تلخیص تھی کربلا بھی یہ تمہارے سامنے پیش کر رہا تھا. اور جب عباس نے پکارا تو حسین عباس کے لاشے پہ آئے اور تین جملے حسین نے کہے، الان انکسر ظہری، آج میری کمر ٹوٹ گئی، وقلت حیلتی، سہارا ختم ہو گیا. اور اس کے بعد ایک جملہ کہا، تم سے بہتر کون سمجھے گا، کمر ٹوٹ گئی، سہارا ختم ہو گیا، وشمت بی عدوی، اور عباس اب دشمن تانے دے رہا ہے کہ لاؤ عباس کو. اب دشمن تانے دے رہا ہے کہ عباس کو لاؤ. عباس بھی گئے، اور اب وہ بچا جو میدان کربلا کا خدا کی قسم کھا کے کہہ رہا ہوں سب سے بڑا مجاہد ہے. تمہارا ذہن چلا گیا حسین کی طرف، حسین سے بھی بڑا ایک مجاہد ہے کربلا کے میدان میں، 6 مہینے کا بچہ. شہید ہوا، بچے کو دفن کیا، اور اب آواز دی، یا ابطال الصفا و یا فرسان الحیجہ مالی انادیکم فلا تجیبونی. اب ظاہر ہے کہ یہ میں خلاصہ بیان کر رہا تھا، اور اب حسین نے گردن رکھ دی. بس میرے عزیزو، شروع کیا میں نے اولاد عقیل سے، ختم کیا حسین ابن علی کی شہادت پر. یہ تم نے دیکھا، پوری رشتہ داریاں قربان کر دی، سگے چچا داد بھائی قربان کر دیے، بہت رشتے ہیں. اگر میں گنانے بیٹھ جاؤں تو بہت تفصیل طلب مسئلہ ہے. سارے رشتے داریاں حسین نے قربان کر دی خدا کے دین پر. بس بتلانا یہ تھا، جملہ سنو، اور اب میں اپنے موضوع کی طرف جا رہا ہوں. بتلانا یہ تھا کہ جو اپنے زمانے میں، میں بہت توجہ رہے، بہت زیادہ توجہ کا خاصگار ہوں اس مرحلے پر، جو اپنے زمانے میں مقام محمود کا وارث ہو اور صرف کو حق کا نمائندہ ہو، وہ باطل کے بیعت نہیں کر سکتا. ہم اب اس مرحلے پر اپنے موضوع سے متصل ہوئے، مقام محمود اور صدق و حق. اس موضوع کو جسٹیفائی کرنے کے لیے میں نے سورہ بنی اسرائیل کی 2 مسلسل آیتوں کی تلاوت کا شرف حاصل کیا. ظاہر ہے کہ ایک مسلسل خط فکر ہے جسے 9-10 دنوں پر ڈسٹریبیوٹ ہونا ہے، تقسیم ہونا ہے مسلسل خط فکر کو. آج تمہیدی گفتگو ہے، صرف ترجمہ سنتے جاؤ آیت مبارکہ کا، پہلی آیت پھر دوسری آیت. اقیم الصلاۃ لدلوک الشمس الى غسق اللیل، حبیب نماز قائم کرو سورج کے زوال سے رات کے اندھیرے تک. پہلا وقت نماز کا کیا دیا؟ سورج کے زوال سے. دوسرا وقت کیا دیا؟ رات کا اندھیرا. 2 وقت ہو گئے. وقرآن الفجر، اور حبیب نماز قائم کرو صبح کے وقت، صبح کو قرآن پڑھو. ان قرآن الفجر کانا مشہودا، یقیناً صبح کی نماز گواہیوں والی نماز ہے. واضح کروں گا گواہیوں والی نماز کا مطلب کیا ہے، بہت توجہ دے. نماز قائم کرو سورج کے زوال کے بعد، رات کے اندھیرے میں، اور صبح کے وقت. علیکم السلام. بہت دنوں کے بعد حاضر ہوں آپ کی خدمت میں، تو مانوس تو ہیں نا یا نہیں؟ تو اب بھائی سننا، اقیم الصلاۃ لدلوک الشمس، نماز قائم کرو سورج کے زوال کے بعد. الی غسق اللیل، رات کے اندھیرے میں دو وقت ہو گئے، وہ قرآن الفجر اور سور کے وقت ہیں. ان قرآن الفجر کا نمش ہوں گا وہ من اللیل فتحجت بہی نفرت لک. اور حبیب ایک چیز تمہارے ساتھ مخصوص ہے، تم پر میں واجب کر رہا ہوں کہ تم رات کے اندھیرے میں قرآن کی تلاوت کیا کرو، یہ نماز شب ہے جو رسول پہ واجب تھی. بہت توجہ رکھنا، وہ من اللیل فتحجت بہی، رات کے وقت تم قرآن پڑھو. عسا ان یبعثک ربک مقاما محمودا، اللہ نے یہ طے کیا ہے کہ تم اگر نماز شب پڑھو گے تو اللہ تمہیں مقام محمود پہ فائز کر دے گا. آہستہ آہستہ سلسلہ فکر کو آگے بڑھاؤں گا. دیکھو بھائی، اب تم نے ایک آیت سن لی اور میں نے اس کو دو مرتبہ دہرایا، نماز پڑھو سورج کے زوال کے بعد، نماز پڑھو رات کے اندھیرے میں، نماز پڑھو صبح کے وقت. تین وقت بتائیں، تین وقت ہے نا. ایگزیکٹلی پروردگار نے سورہ ہود میں، گیارہواں سورہ ہے قرآن مجید کا اور 114 آیت ہے، نماز کے یہی تین وقت بتائے، وأقم الصلاة طرفي النهار وزلفا من الليل، نماز قائم کرو دن کے دونوں سروں پر. دن کا پہلا سرا طلوع آفتاب سے پہلے، دن کا دوسرا سرا دن کا دوسرا سرا زوال آفتاب کے بعد. تمہید ہے اور اس تمہید کو بہت دور تک لے جانا چاہ رہا ہوں میں. اچھا بھائی، تو نماز قائم کرو، سورہ ہود 11 سورہ، آیت کا نشان 114، کچھ ہوم ورک کر لیا کرو، میرے یہ حوالے جا کے دیکھنا. اسی کے کام کی بات تو تمہارے سامنے پیش کروں گا نا، ان دونوں آیتوں کو سامنے رکھ کر. اچھا بھائی، تو زلفوں میں لیل، رات کے اندھیرے میں، دن کے دونوں سروں پر، طلوع آفتاب سے قبل اور زوال آفتاب کے بعد، اور رات کے اندھیرے میں ابتدائی وقت میں. تو وقت کتنے ہیں بھائی؟ تین. اچھا، کسی کو اعتراض تو نہیں ہوگا؟ نہیں ہوگا بھائی، میں نے دو آیتیں پڑھی ہیں اور دونوں آیتوں میں وقت کتنے؟ تین. نمازیں کتنی؟ سامنے کی بات ہے بھائی، سامنے کی بات ہے یا نہیں؟ کہ وقت کل تین اور نمازیں پانچ. تو اب مجبوری ہے نا کہ ان پانچ نمازوں کو تین وقتوں میں ایڈجسٹ کرنا ہوگا. تو اب دنیا ہم سے پوچھتی ہے کہ ملا کے کیوں پڑھتے ہو، قرآن ان سے پوچھتا ہے کہ الگ الگ کیوں پڑھتے ہو. بھائی میں نے آیت ہی ایسی منتخب کی ہے جس میں ذکر نماز ہے، تو اب ذرا سا نماز پہ سنتے چلو اور ذرا سا دور جانا ہے. تمہیدیں استوار کر رہا ہوں، آگے کام آئیں گی. اچھا بھائی، تو نماز تاریخ انسانیت میں ہر دور میں واجب رہی، یاد رکھنا اس بات کو. تاریخ انسانیت کا کوئی دور ایسا نہیں گزرا جب نماز انسانوں پہ واجب نہ ہو. سورہ مریم 19 سورہ اور بہت طویل آیت ہے، 59 آیت، میں فقط ایک جملہ پڑھوں گا. آدم کے عہد میں نماز تھی، نوح کے عہد میں نماز تھی، ان کے بعد جو انبیاء مرسلین آئے نماز تھی. فخلف من بعده خلف اضاء الصلاة وطهوا الشهوات، اس کے بعد جو نسلیں آئیں انہوں نے نماز کو ضائع کر دیا. تو شروع میں نماز تو تھی لیکن نماز جو ہے وہ ضائع ہو گئی. ٹھیک، یہ ایک آیت. پھر پروردگار نے عجیب انداز سے حضرت ابراہیم کی دعا نقل فرمائی. واضح تصور ابراہیم کے ایسے آتا ہے، ربنا انی اسکنت من ذریتی بے واد غیر ذی زرع عند بیتک المکرم، پروردگار میں اپنی باد ذریت کو تیرے مکرم گھر کے پڑوس میں آباد کر کے جا رہا ہوں. کیوں؟ ربنا لیقیم الصلاۃ، اس لیے کہ وہ نماز قائم کرے. تیور دیکھ رہے ہو؟ یہ تو ابراہیم کا عہد تھا. اسماعیل کان یامر اہلہ بالصلاۃ والزکاۃ، اسماعیل ہمیشہ اپنی اولاد کو اپنے اہل و عیال کو تاکید کرتے تھے کہ نماز قائم رکھو. اب یہاں تک آ گئے ہم، ابراہیم و اسماعیل یہ ہو گئے نا. اس کے بعد یا مریم اقنتی لربک کے وسجودی ورکائی مر راکے، مریم قنوت پڑھو، نماز پڑھو، رکو کرو، سجدہ کرو. آرام آرام سے چل رہے ہو نا، اس لیے کہ یہ 10 دنوں پہ مشتمل گفتگو ہے اور میں ان کی بنیادوں کو استوار کر رہا ہوں. اچھا بھائی، عیسیٰ مریم کا بیٹا عیسیٰ، کہنے لگے کہ انی عبداللہ آتانی الکتاب وجعلنی نبیا. عیسیٰ گود میں بولے تھے میں اللہ کا بندہ ہوں، اللہ نے مجھے کتاب دیے، اللہ نے مجھے نبی بنایا ہے. واوصانی بالصلاۃ والزکاۃ، اور اللہ نے مجھے وصیت کی کہ میں نماز قائم رکھوں. میں نے آدم علیہ السلام سے لے کر عیسیٰ علیہ السلام تک آپ کے سامنے مختصر سی تاریخ نماز کی بیان کر دی، ٹھیک ہے نا. تو اب ان کے ارکان کیا تھے، ان کے شرائط کیا تھے، مجھے نہیں معلوم. اور اگر کچھ طور ہے تو انجیل میں مل جائے تو اسے بیان کرنے کا محل نہیں ہے، یہ میرا موضوع نہیں ہے کہ ان کی نمازوں کے ارکان کیا تھے، ان کے شرائط کیا تھے، ان کے لوازم کیا تھے، یہ میرا موضوع نہیں ہے. مسئلہ تو یہ ہے، مسئلہ کہ اقیمی صلاۃ ذو کی شمس، تم نماز قائم کرو، اے مسلمانوں تم نماز قائم کرو، یہی ہے نا مسئلہ. تو اب ہم کیسے پڑھیں بھائی؟ ہم نماز کیسے پڑھیں بھائی؟ ہم سنت عیسیٰ پہ نہیں ہیں، سنت موسیٰ پہ نہیں، ہم نماز کیسے پڑھیں؟ اچھا بھائی سوال ہے نا، تو اچھا بھائی ہم نے قرآن اٹھا لیا، اور قرآن اٹھانے کے بعد دیکھا قم اللیل الا قلیلا، قم قیام کرو، ایک آئٹم مل گیا مجھے، ٹھیک. پھر دوسرا آئٹم ملا ربک فکبر، تکبیرۃ الاحرام کو، یہ بھی مل گیا. ارکعوا واسجدوا، رکو کرو سجدہ کرو، یہ بھی مل گیا. قیام بھی ملا، تکبیرۃ الاحرام بھی ملا، رکو بھی ملا، سجدہ بھی ملا. بھائی مل گیا نہیں؟ یہ تو میں نے قرآن سے ڈھونڈ ڈھونڈ کے دیا، بہت سے میں نے ترک کر دیا ان سب کو. بھائی وہ میں اب کیا کروں گا، پہلے سجدہ کروں گا، اس کے بعد رکوع کروں گا، اس کے بعد قیام کروں گا، اس کا کہوں گا اللہ اکبر، یہ نماز منہ پہ مار دی جائے گی. بھائی ٹھیک ہے یا نہیں؟ اچھا تو اب کیا کریں؟ کا سلو کمر رائے تمونی وسلی، اب یہاں سے میرا محمد داخل ہوا شریعت میں. اب یہاں سے شریعت میں میرا نبی داخل ہوا. سلو، سب نے لکھا اس روایت کو، کمر رائے تمونی وسلی، ویسے پڑھو جیسے مجھے پڑھتے ہوئے دیکھو، ویسے پڑھو جیسے مجھے پڑھتے ہوئے دیکھو. یعنی قرآن سے ڈھونڈ ڈھونڈ کے نہ پڑھنا، مجھے دیکھ کے پڑھنا. جو کتاب زمانے محمد میں کافی نہ ہو وہ آپ کو بعد میں کیسے کافی ہو گئی؟ یعنی عجیب بات ہے. اچھا بھائی میں کچھ نہیں بدلتا، صرف ترتیب میں نے بدلی ہے، صرف ترتیب بدلی ہے. یعنی میں نے قیام لیا قرآن سے، رکوع لیا قرآن سے، سجدہ لیا قرآن سے، قرات سورے کی ہم کی قرات وہ قرآن سے لے لی، اور صرف میں نے تبدیل کی ہے صورت حال، ہاں صورت حال بدلی ہے نا. آپ نے کہا نماز منہ پہ مار دی جائے گی، جیسی محمد رسول اللہ نے پڑھی ویسی پڑھو، اپنی ترتیب نہ بناؤ. तो जब मोहम्मद की दी हुई तरतीब को बदल नहीं सकते तो मोहम्मद के दिए हुए आदमी को कहां से बदल लोगे? बात वाजे हो रही है? अच्छा भाई, तो अब आगे चले सल्लू ना। देखना भाई, मैं तो बड़ी एहतियात से बात करने का आदी हूं और इत्तेहाद बैन अल मुस्लिमीन का कायल हूं, जबान से नहीं दिल से। ठीक, तो जैसे मुझे देखो पढ़ते हुए वैसे पढ़ो, यही है ना। अच्छा भाई, तो अब आपको पता है कि आज मुसलमानों ने जो मस्जिदें बनाई हुई हैं उनमें मुख्तलिफ तरीके से पढ़ी जाती हैं, मुख्तलिफ तरीकों से पढ़ी जाती है। आपके इल्म है ना बात। अच्छा भाई, तो अब छोड़ो मक्के की जिंदगी को, बात बहुत लंबी हो जाएगी, लेकिन एक बात अब मुझी से सुनोगे और मुझी से सुनते जाओ। ये बात देखो, मुझे बहुत कंफ्यूजन है कि दामन वक्त तेजी से सरक रहा है और जाहिर है कि मगरिब से बहरहाल पहले इस गुफ्तगू को तमाम होना है, तो अब जहां तक भी मैं बयान कर सकूं सुन लो कि मैं कहना क्या चाह रहा हूं। अच्छा भाई, तो मक्के की जिंदगी को छोड़ दो, जैसा मैं नमाज पढ़ता हूं देखो, देख के पढ़ो, यही तो है ना। अच्छा भाई, अब मैं आपके खिदमत में अर्ज करूं, मक्के की जिंदगी को थोड़ी देर के लिए छोड़ दें, मदीने की जिंदगी जहां रसूल एक सरबराह इस्लामी मुआशरे के सरबराह की हैसियत तशरीफ फरमाए, 10 बरस रहे ना मदीने में। अच्छा भाई, 10 बरस में एक दिन में कितनी नमाजें पढ़ी? 5 मरतबा लोगों के सामने जमात पढ़ाते थे, कितनी पढ़ी भाई एक दिन में? 5 मरतबा। अच्छा भाई, अब रोज 5 मरतबा अगर 30 दिन का महीना फर्ज किया जाए तो एक महीने में कितनी हुई? 150। कितनी भाई? 150, एक महीने में 150। अच्छा भाई, अब 150 को 12 महीनों से ज़रब दे दो, कितनी भाई? 1800 नमाजें हो गई, यानी एक साल में 1800 नमाजें हुई, और रसूल ने 10 साल से गुजारे हैं मदीने में, तो अब 10 को ज़रब दे दो तो 18,000 नमाजें। मुसलमानों ने 18,000 मरतबा रसूल को नमाजें पढ़ते हुए देखा और फिर इख्तलाफ हो गया, तो या आंख खराब थी या दिल खराब था? ये तो हद हो गई ना कि 18,000 मरतबा देखा और फिर नमाज मुरतब ना कर सके। इसलिए अब या रसूल अल्लाह, आप पर लाजिम है कि अगर नमाज छोड़ के जा रहे हैं तो एक नमाज पढ़ने वाला भी छोड़ के जाए, और जब तक दुनिया में नमाजी हैं एक सच्चा नमाज पढ़ने वाले का वजूद जरूरी है। यही सबब है, अब जुमला सुनो, मैं कभी कभी वाकयात बयान करता हूं कि जंग जमल के बाद अली नमाज पढ़ा रहे थे और उनके पीछे पुराने सहाबे किराम में से 2 बुजुर्ग तशरीफ फरमा थे, इमरान इब्ने हसीन और मुतर्रिफ इब्ने अब्दुल्लाह रजी अल्लाह तआला अन्हुमा, ये दोनों बुजुर्ग तशरीफ फरमा थे। और अली उनको नमाज पढ़ा दे, पूरी जमात पढ़ रही है नमाज, वो भी अली के पीछे पढ़ रही है, ठीक है ना। जब नमाज खत्म हुई तो एक सहाबी ने दूसरे सहाबी को देखा और कहा, इस जवान ने आज रसूल की नमाज याद दिला दी। इस जवान ने आज रसूल की नमाज याद दिला दी, यानी ये जवान फकत मिंबर का वारिस नहीं है, मुसल्ले का भी वारिस है। मेरे अजीजों, मेरे दोस्तों, आज गुफ्तगू तवील नहीं होगी, तमहीदी गुफ्तगू है, मुहर्रम की पहली तारीख है। और अब जब नमाज तक आ गए हो ना, तो एक जुमला सुनते जाओ भाई, नमाज ठीक है पढ़ लो भाई, पढ़ लो नमाज पढ़ो, अच्छा किबले की तरफ पीठ करके पढ़ो, नमाज पढ़ो और जान बूझ के किबले की तरफ पीठ कर लो, नहीं तुम पर वाजिब है कि किबले की तहकीक करो, माथा टेकना है उस घर के आगे जो अल्लाह का है, है या ना। कद नरा तकल्लुबा वजह का फिस समाए फल्ला नुवल्लियन का किबलतन तर्दाहा, तहवील किबला क्या है हबीब, हम देख रहे हैं कि तुम आसमान की तरफ घूर घूर के देख रहे हो, तो मत घबराओ हबीब, हम तुम्हारे दिल की बात को समझते हैं, हम तुम्हें उस किबले की तरफ मोड़ देंगे जो तुम्हारी मर्जी का किबला है। नमाज अल्लाह की मर्जी मोहम्मद की। का किबला तंतरसा, ठीक है ना, हम तुम्हें ऐसे किबले की तरफ मोड़ देंगे जो तुम्हारी मर्जी का किला है। फवल्ले, टुकड़ा है कायद का, फवल्ले वजह का शतराल मस्जिद हराम, तो हबीब अब आज से तुम काबे की तरफ रुख करना और काबे की तरफ नमाज पढ़ना। अब काबे का जिक्र आया और मौलूद काबा का तस्करा ना हो, यह मुमकिन नहीं है। देखो बहुत करीब हो गए ना दामन मगरिब से, दामन मगरिब से हम बहुत करीब हो गए, तो अब गुफ्तगू रोक दूंगा भाई। किबले का जिक्र हो, काबे का तस्करा है और मौलूद काबा का तस्करा ना हो, मुमकिन नहीं है। या अली, मसालों का मसालुल काबा, वक्त होता, वक्त होता तो हवालों के अंबार लगा देता, लेकिन मेरी जबान पे एतबार कर लो, इसे के बरसों से मुझे सुन रहे हो और मैं आंख से देख के पढ़ने का आदी हूं, ठीक है ना। या अली, मसलों का मसलुल काबा, अली तुम्हारी मिसाल काबे की मिसाल है। तूता इलेहा वाला ताती, रिवायत का टुकड़ा, तुम्हें हदिया कर रहा हूं। या अली तुम्हारी मिसाल काबे की मिसाल है, और काबे का मिजाज ये है कि वो अपना हज करवाने या अपनी नमाज पढ़वाने लोगों के पास नहीं जाता, लोग उसके पास आते हैं। अली काबे जैसा, काबे के आगे सर झुकाओ, अली के आगे दिल झुकाओ। अली काबे जैसा, काबे के आगे सर झुकाओ, अली के सामने दिल झुकाओ। अली काबा जैसा तवज्जो रहे, उसका हक देने के लिए उसके पास जाओ, वो मांगने के लिए नहीं आएगा। मैसेज पहुंच गया। वक्त नहीं है मेरे पास, मेरे पास अब वक्त नहीं है। यारी, तेरी मिसाल काबे की मिसाल, काबे की तरफ सर झुके, तेरी तरफ दिल झुके। या अली, काबा अपना हक मांगते मांगने किसी के पास नहीं जाता, तू अपना हक मांगने किसी के पास नहीं जाएगा। और अब काबे की वो मिसाल जो सबके जहन में मौजूद है, जाइए जिद करके काबे की तरफ पीट करके नमाज पढ़ लें, वजू भी करें, नमाज भी सही पढ़ें, लेकिन काबे की तरफ पूछो, खुदा की कसम मुंह पे मार दी जाएगी। तो अली की तरफ पूछ करके कब तक चलते रहोगे? تقریر تقریر اس مرحلے پہ رکے گی۔ علی تیری مثال کعبے کی مثال۔ اچھا تو اب تمہاری ضیافت تباہ کے لیے ایک جملہ تو کہہ جاؤں نا، حوالے میرے پاس، میں تمہارے شہر میں رہتا ہوں، حوالے دیکھنے ہو میرے پاس آ جانا، اور بڑے بڑے مبارک لوگوں کی کتابوں سے دکھلا دوں گا۔ مبارک ہے، بزرگوں نے خدمت کی ہے اسلام کی، حدیثیں لکھی ہیں، تو اب وہ ان بزرگوں سے ذرا میں روک کے ایک نظر ڈالنا چاہ رہا ہوں ان کی کتابوں پر۔ عجیب بات ہے، علی کی مثال کعبے کی مثال۔ اب ایک بات بتاؤں، تقریر تمام ہو رہی ہے، دو جملے مصائب کے عرض کروں گا، اس لیے کہ آغاز میں مصائب میں بیان کر چکا دو جملے، لیکن اب یہ تو سنتے ہی جاؤ۔ میں ایک حدیث کی کتاب دیکھ رہا تھا اور نون کا چیپٹر دیکھ رہا تھا، تو مجھے روایت نظر آئی، النظر الی الکعبۃ عبادت، کعبے کی طرف نگاہ کرنا عبادت ہے، ٹھیک ہے نا۔ اچھا پھر وہ انہوں نے کئی روایتیں لکھی تھی، النظر الی المصحف عبادت، قرآن پہ نگاہ کرنا عبادت ہے، کعبے کی طرف نگاہ کرنا عبادت ہے، قرآن پہ نگاہ کرنا عبادت ہے۔ تیسری روایت کی، النظر الی العالم عبادہ، عالم کے چہرے پہ نگاہ کرنا عبادت ہے۔ اور چوتھی لکھی، النظر الی الوالد عبادہ، باپ کے چہرے پہ نظر کرنا عبادت ہے۔ سن لیا تم نے؟ سن لیا بھائی؟ بہت توجہ رہے، لیکن میری تقریر تمام ہو گئی اور میں صاحب کے دو جملے عرض کروں گا۔ کعبے کی طرف نگاہ کرنا عبادت ہے، باپ کے چہرے پہ نگاہ کرنا عبادت ہے، قرآن پہ نگاہ کرنا عبادت ہے، اور کیا چیز بچی؟ عالم، چلو بھائی، عالم کے چہرے پہ نگاہ کرنا عبادت ہے۔ بھائی جب کعبے کو دیکھ رہے ہو تو قرآن کو نہیں دیکھ رہے ہو، یہی ہے نا، اور جب قرآن کو دیکھ رہے ہو تو کعبے کو نہیں دیکھ رہے ہو۔ ایسا ڈھونڈو جو باپ بھی ہو، عالم بھی ہو، قرآن بھی ہو اور کعبہ بھی ہو، نہیں ملے گا۔ بس النظر الی وجه علی عبادہ، یاد رکھو گے نا۔ اچھا بھائی، میں غلو نہیں کرتا، غلو کے معنی جانتے ہو؟ حد سے کسی ذات کو بڑھا دینا، یہ غلو ہے۔ اور میں ممبر سے کہہ رہا ہوں کہ میں غلو نہیں کرتا، اس لیے کہ حد سے بڑھانے کو کہتے ہیں نا غلو۔ مجھے آل محمد کی حد ہی نہیں معلوم تو میں کیا کروں۔ देखो भाई आखिरी आखिरी जुमला सुनो और अब दो जुमले मसाहिब के भी अर्ज करूंगा, लेकिन अब यहाँ पे बात को मैं रोक रहा हूँ। नमाज की बुनियाद काबा, अगर क़िबला ही न हो तो नमाज किसे पढ़ोगे? ठीक, तो या अली मसलों का मसलुल काबा, अली तेरी मिसाल काबे की मिसाल है ना। अब अगर अली रसूल के फरमान के मुताबिक काबे से बढ़ जाए, घबरा गए वो, घबरा गए, मैं क्या करूं भाई? अगर अली बढ़ जाए तो कोई मेरी जिम्मेदारी है? फरमान रसूल है। अब मैं अब मैं जुमला अर्ज करूं भाई, देखो काबा अल्लाह का घर इब्राहिम और इस्माइल ने मिलकर बनाया, हमारी पेशानियां काबे के सामने जिंदगी भर, हम मरे तो किबला रुख दफन किए जाए, वैसा है ना काबा, है काबा अल्लाह का घर, और वो दुनिया की मोहतरम तरीन चीज है मकानों में, वो है अल्लाह का घर। लेकिन अब अगर अली बढ़ जाए तो मैं क्या करूं? तुम पूछोगे ना कि कहां से कह रहे हैं, बताऊं भाई? सुनो, बैठ के मजमे में काबा काबा एक तरफी पढ़ो, 100 तरफी है, सवाब नहीं है, लेकिन अली अली पढ़ते रहो सवाब है। जाहिर है कि मैं बगैर दलील के बात नहीं करता, तुम पूछो कि अली अली करना कहां से सवाब हो गया? तो क्या रसूल की रिवायत ज़हन में नहीं, जिक्रो अली जी ने इबादत, अली अली का जिक्र इबादत है, तो जब अली का नाम जबान पे आ जाए तो इबादत नहीं हुई? ये है वारिसान नमाज, ये है वारिसान काबा, समेटो तो अली, फैलाओ तो 12 तक जाए। अगर इन वारिसों को समेटो तो अली, फैलाओ तो 12वें तक ये सिलसिला जाए। बस क्या ज़ियारत हुसैन में ये नहीं पढ़ते, अशहदु अन्नका कद अकमत सलात व आतैत ज़कात, फरजंद रसूल में गवाही देता हूँ कि नमाज आपने कायम की। देखो मैंने तो हुसैन की ज़ियारत का जुमला पढ़ा, तुम्हारी सदाएं बुलंद हो गई। दो जुमले सुनो, मुझे इजाजत दे दो, दामने वक्त में गुंजाइश नहीं है, जब चले हैं ना मदीने से तो सबसे खुदा हाफिज करके अपनी नानी उम्मे सलमा के पास आए। अच्छा भाई अब रोको, मेरी मजबूरी है, बहुत तेजी के साथ जुमला बयान करूंगा ताकि ये बात मरबूत हो जाए। जरा सा रोको इस मकाम पर। उम्मे सलमा रसूल की उम्मातुल मोमिनीन में है, रसूल की ज़ौजे मुबारका। एक दिन रसूल उनके घर आए और आने के बाद कहने लगे, उम्मे सलमा आज मेरी तबीयत नासाज है, मैं किसी से नहीं मिलूंगा, मैं हुजरे में लेट रहा हूं, दरवाजा बंद करो, दरवाजे के बाहर बैठ जाओ। उम्मे सलमा बैठ गई, रसूल अंदर आराम कर रहे हैं। कुछ देर में रसूल का छोटा नवासा हुसैन टहलता हुआ आया, सुनने की बात है। अच्छा, बड़े बड़ों ने इस रिवायत को लिखा है और उसने अंदर जाना चाहा। उम्मे सलमा ने रोक लिया, कहा हुसैन मत जाओ, तुम्हारे नाना आराम कर रहे हैं, उन्होंने मना किया है कि कोई दाखिल न हो। तो एक मतलब बच्चे ने मुंह उठाया, कहा नानी अम्मा क्या हमें भी मना किया है? कहा हाँ बेटा, हाँ बेटा सबको मना किया है। रावी कहता है कि हुसैन पलटा बच्चा, एक मरतबा हुजरे के अंदर से आवाज आई, उम्मे सलमा तुमने मेरे हुसैन को भी वापस कर दिया। उम्मे सलमा घबरा गई, दौड़ती हुई आई हुसैन के पास, कहा बेटे चलो, तुम्हें रसूल बुला रहे, नाना बुला रहे हैं। कहा कि नानी अम्मा नाना तो अब किसी से मिलेंगे नहीं ना, तो अब हम तो वापस जा रहे हैं। गोद में उठा लिया बच्चे को, कहा उम्मे सलमा ने कि हुसैन मैं नहीं जानती थी कि वो और हैं जिनसे रसूल मिलना नहीं चाहते, तू और है। गोद में लाई, रसूल के सीने पर लेटा दिया उस बच्चे को और दरवाजा बंद करके बैठ गई। इतने में हुजरे के अंदर से रसूल के रोने की आवाज बुलंद हुई। बाहर से पूछा, या रसूल अल्लाह इजाजत है कि मैं अंदर आ जाऊं? कहा उम्मे सलमा आ जाओ। उम्मे सलमा बयान करती हैं कि रसूल के सीने पर हुसैन लेटा हुआ था और रसूल की मुट्ठी में कुछ था और रसूल जारो कतार रो रहे थे। कहा या रसूल अल्लाह हुआ क्या? कहा जिब्रील आए थे, मुझे एक हौलनाक 10 कप मंदिर दिखलाया और कहा या रसूल अल्लाह ये बच्चा आपको बहुत पसंद है ना, ये करबला के मैदान में 3 दिन का भूखा प्यासा शहीद किया जाएगा, और एक मुट्ठी खाक उठाकर मुझे दे दी। उम्मे सलमा ये मुट्ठी की खाक अपने पास महफूज रख लो और इसे शीशी में रखना, रोज देखती रहना, जब तक ये मिट्टी मिट्टी रहे मेरा हुसैन जिंदा है, और जब मिट्टी खून बन जाए समझ लेना कि हुसैन शहीद हो गया। आए, नानी अम्मा इजाजत है? कहा बेटे कहाँ जा रहे हो? कहा इराक। कहा ना बेटे कहीं भी जाओ इराक मत जाओ, तुम्हारे नाना कहते थे मेरा हुसैन इराक में शहीद होगा। कहा नानी अम्मा करीब आए, उम्मे सलमा करीब आई, दोनों उंगलियों का कहा दरमियान में देखी है। कहने लगी बड़ा भयानक मंजर नजर आ रहा है। कहा नानी अम्मा तफसील में नहीं जा रहा हूं मैं, नानी अम्मा ये वही मैदान है जिसमें मुझे शहीद किया जाएगा। जमीन करबला बुलंद हुई, रेंज में आई आंखों की, हुसैन ने एक मुट्ठी खाक उठाई और कहा नानी अम्मा इस खाक को भी वहीं रख लें जहां नाना जान की खाक रखी हुई। बस मेरा आखिरी जुमला सुनो, जब हुसैन रुखसत हो गए ना तो ये बूढ़ी बीवी रोजाना उस शीशी को देखा करती थी। एक दिन ख्वाब में रसूल आए, 10 मुहर्रम का दिन था, देखा कि लिबास पे मिट्टी है, सर पे मिट्टी है, हाथों पे मिट्टी है। कहा या रसूल अल्लाह आपकी ये कैफियत क्या है? कहा क्या बतलाऊं, मेरा नवासा करबला के मैदान में शहीद हुआ, वो मेरी गोद में था। بس يعلم الذين ظلموا أيام قلب